रेडियो नेपालको अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अर्थतन्त्र गतिशील बनाउन सरकार विशेष प्याकेज सहित अघि बढ्दै, बाढ़ीग्रस्त क्षेत्रमा भग्नावशेष हटाउन मात्रै करिब 1 खर्ब लाग्ने। बाढ़ी प्रभावित बाल बालिका र महिलाको सुरक्षामा गम्भीर हुन सांसदहरूको जोड़। हुम्लामा स्याउको उचित बजारीकरण नहुँदा किसानहरू समस्यामा। र अमेरिका चीन तनावका बीच ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन ब्रिक्स राष्ट्रका नेताहरू भारतको नयाँ दिल्लीमा। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोशी बाढ़ीपछि खोज उद्धार राहत तथा पुनर्स्थापनाको कार्यक्रम तीव्र पारिएको जानकारी दिँदै न्यूजील्याण्डका नागरिक सहित विपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताको साथ जारी राखिएको बताउनुभयो। प्रधानमन्त्री शाहले न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायताका निम्ति प्रधानमन्त्री लक्सनप्रति कृतज्ञ व्यक्त गर्नुभयो। यसै गरी प्रधानमन्त्री शाहले जलवायु जन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु जन्य क्षति तथा नोक्सानी वित्तीय सहयोगको लागि न्यूजील्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभयो। टेलिफोन वार्तामा न्यूजील्याण्डका प्रधानमन्त्री लक्सनले नेपालले भोग्नु परेको विषम परिस्थितिप्रति दुःख व्यक्त गर्दै न्यूजील्याण्ड सरकार तथा जनताका तर्फबाट समवेदना र ऐक्यबद्धता प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन 5 वटा विशेष प्याकेज अघि बढ़ाउन लागेको बताउनु भएको छ। आज काठमाडौँमा भएको एक कार्यक्रममा उहाँले अर्थतन्त्र सुधारको लागि विभिन्न क्षेत्रलाई समेटेर 5 वटा प्याकेज मार्फत काम अघि बढ़ाइरहेको जानकारी दिनुभयो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोशी बाढ़ीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनर्स्थापनाको लागि आवश्यक काम भइरहेको बताउनुभयो। दोस्रो प्याकेज अन्तर्गत शिथिल पूँजी बजारलाई सम्बोधन गर्न एक साताभित्रै 10 देखि 12 बुदी नीतिगत सुधारको योजना ल्याइने तयारी भएको बताउनुभयो। निजी क्षेत्रको प्रवर्धन तथा पुनरुत्थानको लागि छिट्टै विशेष प्याकेज घोषणा गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो। चौथो प्याकेज अन्तर्गत नेपाललाई वित्तीय कार्यवाही कार्यदल एफएटीएफको ग्रेलिस्टबाट हटाउन सरकारले प्राथमिकताको साथ काम गरिरहेको उहाँले जानकारी दिनुभयो। पाँचौं प्याकेज अन्तर्गत भोटेकोशी बाढ़ीबाट भएको क्षतिको पुननिर्माणको लागि अन्तर्राष्ट्रिय वित्त परिचालनमा केन्द्रित भएर काम भइरहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो। सरकारले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिर एक महिला सुत्केरी भएको घटनाको सत्य तथ्य छानबिन भइरहेको जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उक्त घटनाका बखत ड्यूटीमा रहेका कर्मचारीलाई तत्काल कामकाजबाट हटाइएको जानकारी दिँदै छानबिन समितिको प्रतिवेदन आएपछि दोषी देखिए कार्यवाही गरिने स्पष्ट पार्नुभयो।
मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकोले राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ। सेवाग्राही अस्पताल परिसरबाट बाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमी कमजोरी भएको थियो वा थिएन, यसका लागि छानबिन समितिले काम गरिरहेको छ। सो घटनाको बखत ड्यूटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन शुरू भइसकेको छ। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखिएकाहरूमाथि कानून बमोजिम कार्यवाही हुने नै छ।
सरकारले आमा र नवजात शिशुको सुरक्षालाई प्राथमिकता दिँदै आएको भन्दै मन्त्री मेहताले महिलालाई गर्भवती अवस्थादेखि प्रसूतिपछिसम्म पनि निशुल्क सेवा दिँदै आएको जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मधेसका विद्यालयहरूमा विद्यार्थी संख्या बढ़ी र शिक्षक दरबन्दी कम हुँदा शिक्षाको गुणस्तरमा असर परेको भन्दै तराई मधेसका विद्यालयहरूमा विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले गरिमा चौधरी बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई कार्यवाही गर्नुको सट्टा उन्मुक्ति दिएको, महिलाहरूले अझै सड़कमै बच्चा जन्माउनु पर्ने अवस्था रहेको र खाना पकाउने ग्यासमा कालो बजारी भएको भन्दै अपराधका घटनामा संलग्नलाई कड़ा कार्यवाही गर्न सरकारको ध्यानकर्षण गराउनुभयो। उहाँहरूले सरकार भन्दा माफिया ठूलो भएर जनताले कालो बजारी भोग्नु परेको भन्दै सांसदहरूले मन्त्री फिर्दैमा कालो बजारी अन्त्य नहुने बताउनुभयो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढ़ी प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको सुरक्षा गोपनीयता र अधिकार संरक्षणलाई प्राथमिकता दिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा मन्त्री बादीले मानव बेचबिखन तथा गैर कानूनी ओसार पसार र विस्थापित बालबालिकालाई कानून विपरीत स्थानान्तरण गर्ने जोखिम रोक्न आवश्यक समन्वय गरिएको जानकारी दिनुभयो। मन्त्री बादीले परिवारका सदस्य गुमाएकाहरू र अस्थायी आश्रय स्थलमा रहेका बालबालिकाको हेरचाह गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रभावित क्षेत्रमा महिला मैत्री सुरक्षित स्थान र मनोसामाजिक सहायता संयन्त्रको व्यवस्था गरिएको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले भोटेको सिर त्रिशुली नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रका राहत शिविर र अस्थायी आश्रय स्थलमा रहेका महिला बालबालिका तथा अन्य जोखिममा रहेका समूहलाई यौन हिंसा र सबै प्रकारका उत्पीड़नबाट संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभयो। भोटेकोशी बाढ़ीले थुपारेको ढुंगा माटो बालुवा र भवनका भग्नावशेष हटाउनको लागि मात्रै 95,42,00,00,000 रूपियाँ खर्च लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्यांकन प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनर्स्थापनाको लागि उक्त खर्च लाग्ने अनुमान रहेको उल्लेख छ। प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन विपद जोखिम न्यूनीकरण र समावेशी पुनर्स्थापनाको लागि उक्त खर्च हुने आंकलन गरिएको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली नुवाकोट पठाएको हो। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको थप टोली आज नुवाकोट गएको हो। हुम्लाका स्याउ किसानहरू बजारको अभाव तथा भण्डारणको समस्याको कारण सस्तो मूल्यमा स्याउ बिक्री गर्न बाध्य छन्। जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर रेट निर्धारण समितिले प्रति किलो 60 रूपियाँसम्म निर्धारण गरेको भए पनि व्यापारीले तोकिएको मूल्य नदिँदा किसानहरू न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका हुन्। हुम्लाबाट संवाददाता काली बहादुर थापाको रिपोर्ट।
विगतका वर्षहरूमा स्याउ बिक्री नभई बाँदर र किराहरूले खाई सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ बिक्री गर्न थालेका छन्। दैनिक गुवालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाव नपाए पनि न्यूनतम दर रेटमा बिक्री गर्न बाध्य भएको अदानचुली गाउँपालिका वडा नम्बर 5 का किसान वीरबल सिंहले बताउनुभयो। मुगु जिल्लाबाट हुम्लामा स्याउ खरिदको लागि आएका व्यापारी धनमल साईले भने जिल्ला दर रेट अनुसार दिन नसकिने बताउनु भयो। प्रति केजी 30-40 रुपियाँसम्म मात्र मूल्य हाल्न सकिने बताउँदै किसानको बारीबाटै उठाउनु पर्ने र काठमाडौँ सुर्खेतसम्म लैजान समस्या हुने भएकाले जिल्ला दर रेट अनुसार खरिद गर्न नसकिने बताउनु भएको छ।
जिल्लाको अनुसार दर रेट यता हालौँ भने यताबाट डाइरेक्ट ठाउँमा गाडी पुगिदिएको भए अथवा ढोलानी गर्न नपर्ने, यहाँबाट लेकबाट रोडसम्मै ढोलानी गर्न 5 रुपियाँ जति त्यही लागिहाल्छ, त्यहाँबाट ट्र्याक्टरले श्रीनगरसम्म लग्नु पर्यो, लेबरको पनि दर रेट तोकिहाल्छ, त्यही दर रेट यता कायम हुँदैन, के गर्ने, त्यो सबै समस्या छ त।
छिमेकी गाउँपालिका ताजाकोटबाट स्थानीय किसान समेत रहेका व्यापारी देवी बैजीले गाउँपालिकामा भएका स्याउहरू जम्मा गरेर करिब 50 क्विन्टल स्याउ सुर्खेत लगेर बिक्री गरेको बताउनु भयो। गाउँमा प्रति केजी 45 का दरले खरिद गरी सुर्खेतमा 105 रुपियाँमा बिक्री गरेको बताउँदै किसान र व्यापारी दुवैलाई फाइदा भएको प्रतिक्रिया दिनुभयो।
45 रुपियाँ केजी किलोको 105 रुपियाँ दरले बिक्रियो, किसानलाई पनि अलिअलि पाउने, व्यापारीले पनि राम्रै भयो, यसमा हामी खुसी नै।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर रेट समितिले प्रति केजी 60 रुपियाँसम्म निर्धारण गरे पनि बजारको अभाव तथा भण्डारणको समस्याकै कारण यहाँका किसानहरू न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। यसको लागि सम्बन्धित सरकारवाला निकायहरूले समयमै सोच्न जरूरी छ। काली बहादुर थापा, रेडियो नेपाल, हुम्ला।
रिपोर्टपछि बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेसी आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका कार्यवाहक अध्यक्ष जीवज शाहले प्रतिवेदन पेश गर्नु भएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने गरी सरकारले तयारी थालेको बताउनु भएको छ। मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज जनकपुर धाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको लागि सुझाव तथा पृष्ठ पोषण कार्यक्रममा उहाँले समयानुकूल र विद्यार्थीको आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जनको गृह कार्य भइरहेको बताउनुभयो। कुशी औंसी पर्व आज वैदिक सनातन धर्मावलम्बीहरूले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्राएर मनाउँदैछन्। यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइन्छ। शास्त्रीय विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजको दिन उखलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। यसै अवसरमा आज छोरा छोरीले परम्परा अनुसार आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गरी बाबुसँग आशीर्वाद थापेर बुबाको मुख हेर्ने दिन अर्थात कुशी औंसी पर्व मनाउँदैछन्। बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण पिण्डदान तथा श्राद्ध गरी सिधा दिन्छन्। आजको दिन विशेष गरी उत्तर गया भनेर चिनिने काठमाडौँको उत्तर पूर्वी भेग स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज मुलुकभर विविध साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ। विक्रम सम्वत 1923 भाद्र कृष्ण कुशी औंसीको दिन जन्मेर विक्रम सम्वत 1953 भाद्र कृष्ण कुशी औंसीकै दिन 30 वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिको लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
घरभरि सिग्नल बलियो, अब इन्टरनेट छ छिटो भयो, नेपाल टेलिकम वाइफाई 6 सबैको रोजाइ स्मार्ट मिक्स, एकैचोटि धेरै कनेक्सन, गेमिङमा लो लेटेन्सीको मजा छ, स्ट्रिमिङ होस् वा भिडियो कल, स्टेबल सिग्नल सबै टावर, नेपाल टेलिकम वाइफाई 6 स्ट्रङ पर्फर्मेन्स एभ्री मिक्स, वाइड कभरेज सिक्युरिटी high, fast and stable, always fly.
Nepal Telecom, Rashtrako Sanchar.
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। युक्रेन र मध्यपूर्वमा जारी युद्ध तथा अमेरिका चीन तनावका बीच ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन ब्रिक्स राष्ट्रका नेताहरू भारतको नयाँ दिल्लीमा भेला हुँदैछन्। भोलि शनिबारदेखि शुरू हुने सम्मेलन एक सातासम्म चल्नेछ। सम्मेलनमा सहभागी हुन 11 सदस्यीय सहभागीहरूको नेतृत्व गर्दै रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत पुग्नु भएको भारतीय संचार माध्यमले जनाएका छन्। चीनका राष्ट्रपति शी जिनपिङ पनि सम्मेलनमा सहभागी हुन भारत जाँदै हुनुहुन्छ। सन् 2019 उहाँको यो पहिलो भारत भ्रमण हो। भारत चीन सीमामा घातक झडप भएको 6 वर्षपछि हुन लागेको भ्रमणलाई दुई देशबीच सम्बन्ध सुधारको महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज रूसी राष्ट्रपति पुटिनसँग वार्ता गर्नुहुनेछ। रूस भारतको महत्वपूर्ण रणनीतिक साझेदार तथा प्रमुख इन्धन आपूर्तिकर्ता रहँदै आएको छ। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले पनि प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नु हुने अपेक्षा गरिएको छ। ब्रिक्सको विस्तारसँगै मध्य पूर्वका विषयमा सदस्य राष्ट्रहरूबीच मत भिन्नता बढ़े पनि मध्य पूर्व र युक्रेन युद्ध, विश्वव्यापी व्यापार अस्थिरता तथा ऊर्जा सुरक्षाको विषयमा छलफल हुने अपेक्षा गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। अर्थतन्त्र गतिशील बनाउन सरकार विशेष प्याकेज सहित अघि बढ़दै बाढ़ीग्रस्त क्षेत्रमा भग्नावशेष हटाउन मात्रै करिब 1 अर्ब लाग्ने, बाढ़ी प्रभावित बाल बालिका र महिलाको सुरक्षामा गम्भीर हुन सांसदहरूको जोड़, हुम्लाका स्याउको उचित बजारीकरण नहुँदा किसानहरू समस्यामा र अमेरिका चीन तनावको बीच ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन ब्रिक्स राष्ट्रका नेताहरू भारतको नयाँ दिल्लीमा। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।